नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तरसंवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, मुलुकका दुई अग्रणी प्रसारण संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई समायोजन गरी सार्वजनिक प्रसारण संस्था बनाउने विधेयक 2077 प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हिजोको बैठकबाट पारित भएको छ। समितिमा टुंगिन बाँकी दफाहरूमाथि छलफल गरी समितिमा प्रतिवेदन पेश गर्न सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमितिले समिति समक्ष पेश गरेको प्रतिवेदनमाथि छलफल गरी हिजो समितिले विधेयक पारित गरेको हो। राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक प्रतिनिधि सभामा आएपछि सभाले दफावार छलफलको लागि समितिमा पठाएको थियो। विधेयकमा छनौट सिफारिश समितिको संयोजक, लोकसेवा आयोगका अध्यक्ष वा सदस्य रहने प्रस्तावमा सहमति कायम भएको छ। अब कानूनी भाषा मिलाएर विधेयकको प्रतिवेदन तयार भई प्रतिनिधि सभामा पेश हुनेछ। आजको अन्तरसंवादमा हामी सार्वजनिक प्रसारण विधेयकमाथि केन्द्रित भएर शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य एवं विधेयकका सम्बन्धमा गठित उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग कुराकानी गर्दैछौ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
हार्दिक धन्यवाद, नमस्कार।
केही सांसदहरूको फरक मतका बीच हिजो प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकबाट, समितिको बैठकबाट सार्वजनिक प्रसारण विधेयक पारित भयो। के कस्ता व्यवस्थाहरू विधेयकमा समेटिएका छन् यहाँले भनिदिनुहोस् न।
पहिलो कुरा, यो धेरै लामो छलफलपछि, धेरै बहस र विमर्शपछि योसँग सम्बन्धित रहेका विषय विशेषज्ञहरू, जानकारहरू, लामो अनुभव भएका व्यक्ति व्यक्तित्वहरू सबैसँग पटक पटक छलफल र विमर्श गरिसके पश्चात हामीले यो विधेयकलाई टुङ्गोमा पुर्याउन सफल भएका छौँ। सबैभन्दा पहिले म सम्बन्धित सबैमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु। आफ्नो ठाउँबाट योगदान पुर्याउनु हुने व्यक्ति व्यक्तित्वहरू, संस्थाहरू सबै सबैमा धेरै धेरै धन्यवाद पनि ज्ञापन गर्न चाहन्छु। र अब यो विधेयक धेरै लामो समय भयो, तत्कालीन सूचना तथा प्रविधि, संचार तथा सूचना प्रविधि मन्त्रालयका माननीय मन्त्री डाक्टर युवराज खतिवडाले प्रस्तुत गर्नुभएको थियो त्यो बेलामा यो विधेयक। त्यसपछि निरन्तरतामा आयो, यसै पनि सरकार मन्त्रालय भनेको अविच्छिन्न उत्तराधिकारीवाला हुन्छ नै, र अहिले यो विषयले टुङ्गोमा पुगेको छ। खास गरी लामो समयसम्म यो बहस विमर्श हुँदै आयो, यसका संरचनाहरू कस्तो हुने, यसको संक्रमणकालीन व्यवस्था के हुने र यसका उद्देश्यहरू के रहन्छन्, अहिलेको आवश्यकता, अहिलेको चाहिँ आम जनताको चाहना, तदनुरूपको चाहिँ यो कानुन बन्छ कि बन्दैन, यो विधेयकले अन्तिम रूप लिन्छ कि लिँदैन भन्ने सर्वत्र जिज्ञासा थियो, चासो थियो। यो खालको परिस्थितिका बिचमा यसले एउटा आकार लिएको छ। तसर्थ योसँग सम्बन्धित रहेका कतिपय विषयवस्तुहरू त छँदैछन्, यहाँले प्रारम्भमा पनि भन्नुभयो कि मूलभूत रूपमा यसका दुईवटा संरचनाहरू छन्। एउटा परिषदको संरचना छ, जुन परिषदले सिँगै यो चाहिँ तपाईँको संस्थाको कामको यसले नियमन गर्ने, अनुगमन गर्ने, आवश्यक नीति निर्देशन गर्ने तहसम्मको चाहिँ तपाईँको हैसियत राख्दछ। यो प्रस्ताव गर्दाखेरि अलि ठुलो आकार थियो, झन्डै 31 सदस्यीय परिषदको चाहिँ परिकल्पना गरिएको अवस्था थियो। त्यसलाई यो छलफलबाट हामीले साँगुर्याएका छौँ। अहिलेको संविधानको मूल मर्म अनुसार, अर्थात् संघीयता, लोकतन्त्र र गणतन्त्र, प्रादेशिक हिसाबले पनि यो परिषदमा प्रतिनिधित्व रहोस्, सँगसँगै विभिन्न सरकारवालाहरू जसको चाहिँ तपाईँको स्टेक होल्डर हुन्छन् उनीहरूको पनि यसमा चाहिँ प्रतिनिधित्व रहोस्, यो पूर्ण रूपमा यो समानुपातिक चाहिँ तपाईँको यो समावेशिताको मर्मलाई पनि आत्मसात गरेको भनोस् यो खालको चाहिँ परिषदको चाहिँ संरचना छ। यो झन्डै अलि सत्र सदस्यीयमा सीमित गरिएको छ। र अर्को हो यसको चाहिँ सञ्चालक समिति, यसलाई कार्य समिति भनेदेखि यसलाई सञ्चालक समिति भनेदेखि आदि कुराहरू पनि थिए। तर यसमा चाहिँ के भयो भनेदेखि एउटा त आधार भनेको विधेयक नै भयो, दोस्रो राष्ट्रिय सभामा उत्पत्ति भएको हुनाले राष्ट्रिय सभामा पनि धेरै लामो छलफल बहस विमर्श भएर राष्ट्रिय सभाले आफ्नो सुझाव सहित प्रतिवेदन सहित पठाएको हुनाले ती सुझाव र प्रतिवेदनहरूलाई पनि आधार मानिएको सन्दर्भ रह्यो। अर्को चाहिँ संशोधनकर्ता मानिज्यूहरूको संशोधनको मजबुतलाई पनि आधार मान्ने कुरा भयो। तत्पश्चात आएका अरू राय सुझावहरू त्यसमा आधारित हुने कुरा भयो नै। तसर्थ अब यो सञ्चालक समितिको अध्यक्ष र यसले परिकल्पना गरेको जुन संरचना छ त्यसमा कसरी गर्ने, यसको सिइओको चाहिँ तपाईँको नियुक्ति कसरी गर्ने आदि विषयहरू पनि योसँग सम्बन्धित रहेका थिए। अब त्यसमा चाहिँ राष्ट्रिय सभाले सिफारिस समितिको परिकल्पना गरेको छ अर्थात् प्रस्ताव गरेको छ र चाहिँ तपाईँको विधेयक जो सरकारले प्रस्ताव गरेको विधेयकमा यो प्रावधान यो व्यवस्था थिएन। हामीले धेरै छलफल गरिसके पछाडि कमसे कम पनि अहिलेको आम जनताले संविधानमा पनि तपाईँको सुरक्षित भएको मौलिक अधिकारका रूपमा स्थापित भएको सूचनाको अधिकार यस यो चाहिँ धेरै महत्त्वपूर्ण पक्ष हो। यो अहमहत्त्वको विषय भए हुनाले यो चाहिँ तपाईँको निष्पक्षताको कुरा पनि रह्यो। यो संरचना यदि स्वायत्तताको प्रत्याभूति यो संरचनामा भयो भनेदेखि बल्ल यसले संविधानको मर्म अहिलेको आवश्यकतालाई परिपूर्ति गर्ने चाहिँ तपाईँको सामर्थ्य यो सब हुन्छ भन्ने ठानेर नै कसरी यो चाहिँ तपाईँको नेतृत्व निर्माण गर्दाखेरि प्रतिस्पर्धा पनि होस् प्रतिस्पर्धी आओस् अहिलेको आवश्यकतालाई हेरिकन उसले चाहिँ तपाईँको नेतृत्व गर्न सक्ने सामर्थ्य बन्ने प्रकृतिको होस् कहीँ कतै कुनै दबाव प्रभावमा परेर चाहिँ तपाईँको यो नेतृत्व नबनोस् भन्ने तमाम कुराहरूलाई हेक्का राखिकन राष्ट्रिय सभाले प्रस्ताव गरेको चाहिँ तपाईँको सिफारिस समितिलाई नै हामीले आधार मान्यौँ। तर त्यो सिफारिस समितिमा राष्ट्रिय सभाबाट आउँदाखेरि चाहिँ तपाईँको यो राष्ट्रिय योजना आयोगको सदस्य जुन सदस्यले सूचना सञ्चार हेर्नुहुन्छ उहाँको समयोगतामा बनाउने भन्ने खालको प्रस्ताव थियो। हामी धेरै छलफल गरिसके पछाडि अहिलेको अवस्थामा अहिलेको परिस्थितिमा हामीले यो सिफारिस समितिलाई अझै भरपर्दो अझै विश्वसनीय बनाउनु पनि पर्दछ। सँगसँगै चाहिँ तपाईँको आम जनताले चाहिँ सरकारवालाले कसरी बुझ्नुहुन्छ कि चाहिँ तपाईँको विश्वास बुझाइमा पनि विश्वस्तता आउने अवस्थाको सुनिश्चितता होस् भन्ने ध्येयले हामीले चाहिँ लोक सेवा आयोगका अध्यक्ष वा निजले तोकेको सदस्य संयोजक रहने गरी मन्त्रालयका सचिव रहने र नेपाल टेलिभिजन र रेडियो नेपाल का यी चाहिँ त संस्थाका क्षेत्रहरूमा यसको कामको क्षेत्रमा विशेषज्ञता प्राप्त गरेका अनुभव हासिल गरेका त्यस्ता व्यक्तित्वबाट मन्त्रालयले मनोनयन गर्ने गरी एकजना यसरी तीन सदस्यीय सिफारिस समिति चाहिँ निर्माण गर्ने हिसाबले सम्पन्न भएको हिजोको समितिको बैठकले टुङ्गो लगाएको छ। यसै गरी अब दुवै संस्थाका कर्मचारीहरू हुनुहुन्छ, लामो समयदेखि त्यो संस्थालाई यहाँसम्म ल्याइ पुर्याउनका निम्ति आफ्नो ठाउँबाट योगदान पुर्याएका प्राविधिक वा प्रशासनिक क्षेत्रका कर्मचारीहरू जो हुनुहुन्छ अब उहाँहरूको व्यवस्थापन कसरी हुन्छ त भन्ने पनि अर्को एउटा महत्त्वपूर्ण र जटिल प्रश्न हाम्रा सामु थियो। अब एकातिरको संरचना संस्थामा उपदानको व्यवस्था छ, त्यो अर्को संस्थाको चाहिँ सन्दर्भमा चाहिँ तपाईँको पेन्सनको व्यवस्था छ, सङ्ख्या चाहिँ ठुलै छन्, त्यसमा पनि चाहिँ तपाईँको तलसम्म नै आफ्ना पूर्वाधारहरू संरचनाहरू छन्। यो सब चिजले गर्दाखेरि यसको व्यवस्थापन कसरी गर्ने, अहिलेको आवश्यकता अनुसारको एउटा चाहिँ तपाईँको दक्ष जनशक्तिको पनि आवश्यकता भयो। अहिले प्रविधि मैत्री प्रविधिमा चाहिँ तपाईँको दक्षता भएको कर्मचारीको पनि कुरा रह्यो, यी तमाम कुराहरू भइसके पछाडि एउटा समयमा योगदान पुर्याएको जो चाहिँ तपाईँको सेवक हुनुहुन्छ, यी दुईटै संस्थाका कर्मचारीहरू हुनुहुन्छ, उहाँहरूको उपयुक्त ढङ्गको व्यवस्थापनको कुरा, त्यस पछाडि आएर अवकाशसँग जोडिएको मामलामा पनि स्वैच्छिक अवकाश हुन्छ वा इच्छित अवकाश हुन्छ, यी तमाम विषयमा पनि हामी धेरै लामो छलफल गऱ्यौँ। सरकारवालाहरूका पनि तर्कहरू सुन्यौँ, सरकारको पक्षबाट पनि तर्कहरू आए। यी सबै कुराहरू भइसके पछाडि मन्त्रालयको पनि आफ्नो चाहिँ योजना रह्यो, जिम्मेवारी र जवाबदेही त जोडिएको हुने नै हो। यस्तो परिस्थितिमा हामीले प्रारम्भमा चाहिँ तपाईँको यो जो कर्मचारी साथीहरू जसले चाहिँ 25 वर्ष सेवा पुर्याउनु भएको छ, जसको उमेर 50 वर्ष पुगेको छ, त्यस्तो कर्मचारी साथी जो चाहिँ अवकाशमा जान इच्छा राख्नुहुन्छ, उहाँहरूको हकमा सेवा अवधिलाई समेत जोडेर चाहिँ तपाईँको अवकाशको सुविधा उपलब्ध गराउने कि भन्ने खालको पनि कुराहरू थियो। तर अन्तत छलफल भइसके पछाडि, विमर्श भइसके पछाडि हामी के निष्कर्षमा पुगेका छौँ भनेदेखि, यो चाहिँ तपाईँको अवकाशसँग सम्बन्धित रहेको नीति अर्थात् यसको योजना, यो चाहिँ मन्त्रालयले आफ्नो नियमावलीको माध्यमबाट नै तय गरोस्, यो उसको जिम्मेवारी पनि हो र उसले चाहिँ यो गर्नुपर्छ भन्ने खालको ठाउँमा हामी पुगेका छौँ। त्यो एकै पटक होला, त्यो चरणबद्ध होला, त्यो चाहिँ तपाईँको विभिन्न प्रक्रियाहरू पुर्याएर होला, यो हिसाबले चाहिँ मन्त्रालयले अर्थात् सरकारले यो कामलाई टुङ्गोमा पुर्याउनु पर्नेछ। तर यसको अवधि भने तोकिएको छ, प्रस्तावमै पनि थियो र हामीले त्यसलाई चाहिँ तपाईँको यथावत राखेका छौँ। यो काम ऐन यो ऐन पारित भइसके पछाडि, यो ऐन लागू भए पछाडि 1 वर्षभित्रमा यो कामले चाहिँ सम्पन्न हुनुपर्नेछ, सम्पन्न गर्नुपर्नेछ भन्ने खालको एउटा स्थिति छ। र समग्रतामा हेर्दाखेरि यसका यी तमाम पक्षहरूलाई हेरिकन चाहिँ तपाईँको यो विधेयकले अन्तिम आकार प्राप्त गरेको छ।
जस्तो यहाँले यसो भनिरहँदाखेरि आर्थिक विषयलाई नियमावलीको माध्यमबाट टुङ्ग्याउन कति सहज होला, अब कतिपयले के पनि भन्ने गरेका छन् भने आर्थिक विषयहरू ऐनबाट नै प्रष्ट हुनुपर्दछ, अब मन्त्रालयबाट बन्ने नियमावली र मन्त्री परिषदबाट स्वीकृत हुने त्यो विषयले ऐनको व्यवस्थामा नसमेटिएका आर्थिक विषयहरूलाई प्रष्ट गर्न सक्दैन भनेर पनि भनिँदै आएको छ। भोलिका दिनमा त्यसरी नियमावलीबाट कर्मचारीको अवकाश लगायत आर्थिक विषयहरू निर्धारण गर्न कतिको सहज होला त?
मेरो विचारमा हामीले तपाईँले अगाडि सारेको यो यो कोणबाट पनि हामीले छलफल गरेका हौ, त्यसैले हाम्रो प्रस्ताव पनि थियो अघि मैले चर्चा गरे जस्तै, एउटा निश्चित सेवाको अवधि, उमेरको हद, यसलाई एकका राखेर समय अवधि छँदै थियो, त्यसभित्र सम्पन्न गर्ने भनिएकै थियो। तर धेरै लामो समय छलफल गरिसके पछाडि कति कर्मचारीहरूको उहाँहरूको अहिलेको आवश्यकता अनुसारको सेवा प्रवाह गर्ने त्यो सामर्थ्य विकास गर्नुपर्ने होला, कतिपयलाई चाहिँ अवकाश जो इच्छुक हुनुहुन्छ अवकाशमा जान चाहनुहुन्छ उहाँहरूलाई खास चाहिँ तपाईँको अझै एक ढङ्गको हाम्रो प्रचलन पनि छ नि, सुविधा दिएर गोल्डेन ह्यान्डसेक जस्तो अहिलेसम्म योगदान पुर्याएकोमा धन्यवाद भनेर चाहिँ तपाईँको पुरस्कार सहित विदा गर्ने त्यस्तो खालको चाहिँ कुरा पनि हुन सक्ने हो। यो एकै पटक हुन नसक्दा क्रमशः पनि हुन सक्ने भयो, यी तमाम कुराहरू भए सरकारको तर्फबाट मन्त्रालयले पनि आफ्ना कुराहरू राखिसके पछाडि हामीले चाहिँ यो जिम्मेवारी चाहिँ सरकारको मन्त्रालय चाहिँ हो, तसर्थ यसलाई चाहिँ समय यो समय अवधिभित्र तोकिएको अवधि भनेको 1 वर्ष छ, 1 वर्षभित्रमा यी सबै कामहरूलाई सम्पादन गर्नुपर्छ भन्ने ठाउँमा हामी पुगेका छौँ। तपाईँले अघि भने जस्तै अब हाम्रा तौर तरिकाहरूमा आधारित भएर कतिपय दबाव प्रभावका कुराहरू पनि आउला, यो सब चिजहरूलाई हेर्दाखेरि चाहिँ अब यो कानुनले नै यो विषयलाई निश्चित गरोस् भन्ने पनि थियो। तर अन्तत यी सबै कोणहरूबाट छलफल गरिसके पछाडि हामीले चाहिँ तपाईँको यो मन्त्रालयले नै यो कामलाई सम्पादन गर्ने त्यो जिम्मेवारी होस् रहोस् भन्ने ठाउँमा पुग्यौँ।
यो भाषिक समावेशिता सहित अन्य धेरै प्राविधिक पक्षहरूलाई मध्यनजर गर्दै अहिले दुवै संस्थामा वर्षौंदेखि काम गरिरहनु भएका करारका कर्मचारीहरू पनि हुनुहुन्छ। उहाँहरूको सन्दर्भमा कानूनले अथवा विधेयकले केही कुरा बोलेको छ छैन, समेटिएको छ छैन, त्यो विषयमा अलि छोटकरीमा भनिदिनुहोस् न।
यो विषय पनि त्यसमा चाहिँ सम्मिलित भएको छ। म अहिले यो प्रसंग तपाईँले उठाइरहँदाखेरि रेडियो नेपाल, नेपाल टेलिभिजन, अझै रेडियो नेपाल झन् पुरानो भयो। हाम्रो पहिलेदेखिकै हाम्रा ऐन कानुनहरूले चाहिँ गाइडेड भएर चलेका संस्थाहरू हुन्। तत्कालीन अवस्थामा धेरै ठुलो योगदान छ। यसरी चाहिँ तपाईँको सेवा पुर्याउने ती सबै हाम्रा चाहिँ प्राविधिक वा प्रशासनिक क्षेत्रका कर्मचारी साथीहरू जुन जुन सेवामा जुन जुन तहमा रहनुभयो सबै धन्यवादको पात्र हुनुहुन्छ। म समितिकै तर्फबाट सबै सबैमा धेरै धेरै सम्मान प्रकट गर्दछु र धन्यवाद ज्ञापन गर्दछु। उहाँहरू जसले यस हिसाबले योगदान पुर्याउनु भयो उहाँलाई यसै अलपत्र पार्ने बाटैमा छाड्ने काम यो चाहिँ तपाईँको विधेयकले गरेको छैन। यसले अन्तिम रूप लिँदाखेरि यो खालको एउटा परिस्थिति बन्ने नै छ। तसर्थ यसमा धेरै चिन्तित नहुनुहोस् भन्छु म। यो चाहिँ यसै पनि चाहिँ यो समिति आफै पनि जिम्मेवार र जवाबदेही छ। सरकारलाई हामीले चाहिँ एक वर्षभित्रमा यी सबै कामहरू सम्पन्न गर्न भनेका छौँ, खास गरी सम्बन्धित मन्त्रालयलाई भनेका छौँ यो विधेयकको माध्यमबाट। त्यसो भावनाले यसको चाहिँ नियमन गर्ने, यो काम कसरी सम्पादन भइरहेको छ भन्ने कुराको चाहिँ जानकारी लिने र सरकारवालाहरूको पनि गुनासो सुन्ने ठाउँ त फेरि यो समिति नै हो नि। त्यसो भावनाले समितिले त्यो खालको भूमिकामा त आफ्नो भूमिकामा रहेकै हुन्छ। तसर्थ अब यो यसले त्यो व्यवस्था पनि गरेको हुनाले यसमा चिन्तित हुनुपर्ने कुनै कारण छैन।
हुन्छ, हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामी सार्वजनिक प्रसारण विधेयकमाथि केन्द्रित भएर शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य एवं विधेयकका सम्बन्धमा गठित उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग कुराकानी गरिरहेका छौं। कुराकानीलाई अगाडि बढ़ाऊ। अब केही सांसदहरूले परिषदको अध्यक्ष सरकारकै प्रतिनिधि हुने विषयमा विमति राख्नु भएको थियो। यद्यपि यसमा प्रस्तावित व्यवस्था नै अघि बढ़ने भएको छ, सोही अनुसार विधेयक पारित पनि भएको छ समितिबाट। निष्पक्ष सूचना प्रवाहको सुनिश्चितताका लागि परिषदमा स्वतन्त्र नेतृत्व हुने विषयलाई हामीले अब कसरी हेर्न सक्छौ?
यहाँले भनेको कुरा सही हो कि हामीले विभिन्न हिसाबले छलफल चलाउँदै जाँदाखेरि चिन्ता, चासो सर्वत्र सरकार समितिभित्रै पनि बाहिरै पनि के हो भनेदेखि अहिलेको यो चाहिँ तपाईँको प्रविधिले ओतप्रोत भएको प्रविधियुक्त यो चाहिँ तपाईँको संचारको दुनियाँमा हामीले हाम्रो संचार प्रतिस्पर्धी बनोस्, निष्पक्षताको सुनिश्चितता हुन सकोस्, यो चाहिँ एक ढङ्गले स्वायत्त हुन सक्यो भनेदेखि निष्पक्षताको सुनिश्चितता हुने हो। अहिले अब निजी क्षेत्रका तमाम चाहिँ तपाईँको संचारहरू छन्, यस्तो बेलामा सरकारको चाहिँ तपाईँको यो संचार कम्पिटेन्ट हुनुपर्छ, प्रतिस्पर्धी हुनुपर्छ र एक ढङ्गले आधिकारिक विषयवस्तुहरूलाई जनताका सामु पस्कन सक्ने, त्यो भर विश्वास प्राप्त गर्ने त्यो खालको चाहिँ यो संरचना हुनुपर्छ है भन्ने हो। यसो गर्दाखेरि कहिलेकाहीँ के हुन्छ भने सरकारको छाया, सरकारको दबाब, सरकारको प्रभाव यो परिरहने खालको परिस्थिति पनि चाहिँ तपाईँको विगतका हाम्रा आफ्ना अनुभूतिहरू छन्, त्यस्तो नहोस् भन्ने चिन्ता हो। त्यसैले यसले आफ्नो निष्पक्षतामा कहीँ कतै प्रश्न उठ्ने ठाउँ नबनोस् है भन्यौँ हामीले। र दुनियाँका अरू मुलुकका संचारहरूको बारेमा पनि धेरै चाहिँ तपाईँको जानकारी लिने छलफल हुने खालको एउटा परिस्थिति पनि बन्यो। तर हामी उभिने भनेको त फेरि हाम्रो आफ्नै चाहिँ भूगोलमा हो, हाम्रो आफ्नै समाजमा हो, हाम्रो आफ्नै शक्ति र सामर्थ्यमा हो र अहिलेको परिस्थितिमा हामीसँग जे जस्तो अवस्था छ त्यसमा उभिएर गर्नुपर्नेछ। यो तमाम कुराहरूलाई आधार मानेर सुरुमा के थियो भनेदेखि यो परिषदकै नेतृत्व पनि तपाईँको अलिकति संवैधानिक तहबाटै होस् भन्ने पनि थियो, जस्तै सभामुखबाट होस्, उपसभामुखबाट होस् वा समितिकै सभापतिबाट हुने कि वा यस्तै यस्तै तर्कहरू पनि थिए। त्यो पनि त्यति साह्रै चाहिँ उचित भएन, किनभने एउटा संवैधानिक तहका व्यक्तित्वहरूलाई चाहिँ यो कामको नेतृत्व प्रदान गर्ने र जसको फेरि नियमन गर्ने अनुगमन गर्ने काम फेरि यो समितिले गर्छ, त्यो मर्यादाको कुरा पनि मिलेन। तसर्थ यो ठाउँमा नपुगौँ भन्ने हिसाबले हामी रह्यौँ र अहिले पछिल्लो बेलामा त्यो परिषदलाई सानो आकार बनाएको कुरा त मैले अघि उल्लेख गरि नै सकेँ। अब मन्त्रालयको मन्त्रीको नेतृत्वमा नै यो चाहिँ परिषद रहने अहिलेको प्रावधान छ। यो प्रावधानप्रति हाम्रो समितिका माननीय सदस्य सुमना श्रेष्ठले फरक मत राख्नु भएको छ, जबकि उहाँले चाहिँ सिफारिस समिति बनाउँदाखेरि जुन चाहिँ हामीले प्रावधान राख्यौँ, जुन व्यवस्था गर्यौँ, त्यसप्रति उहाँको समर्थन छ, त्यसलाई उहाँले धन्यवादै भन्नुभएको छ। कम्तीमा पनि यो अलिकता चाहिँ फरक हो, यसले चाहिँ यो सूचनाको यो सञ्चारको प्रभाव गर्ने र चाहिँ तपाईँको श्रोता वा दर्शक उहाँहरूको विश्वसनीयता प्राप्त गर्ने प्रतिस्पर्धी नेतृत्व हुने त्यो खालको चाहिँ सुनिश्चितता यसले गरेको छ, यो सकारात्मक छ भन्ने कुरा पनि फेरि उहाँले अगाडि सार्नु भएको छ। हामी समितिमा मेरो संयोजकत्वमा चाहिँ माननीय देवेन्द्र पौडेल, यसै गरी चाहिँ माननीय दिगबहादुर लिम्बू, माननीय रामप्रकाश चौधरी, माननीय डाक्टर तोसीमा कार्की हामी थियौँ। धेरै छलफल भइसके पछाडि चाहिँ तपाईँको सचिवालयका समितिको सचिवालयका कर्मचारी साथीहरू, कानुन मन्त्रालयका चाहिँ तपाईँको साथीहरू, सञ्चारका कानुनसँग सम्बन्धित रहेका साथीहरू सबैको यसमा चाहिँ योगदान रह्यो, भूमिका रह्यो, समितिकै सभापतिको हुने नै हो। यो हिसाबले अन्तत हामीले चाहिँ गएको श्रावण 31 गतिको समितिको बैठकमा यो चाहिँ उपसमितिको आफ्नो प्रतिवेदन प्रस्तुत गरेका हौँ र यो समितिको विषय बन्यो। समितिको हिजो सम्पन्न भएको बैठकले बल्ल टुङ्गोमा पुर्याएको हो। तसर्थ फरक मत पनि भए सकभर हामीले चाहिँ समितिबाट सर्वसम्मतिले यो विधेयकलाई टुङ्गोमा पुर्याउँ भन्ने त थियो, तर समितिका एकजना मान्य सदस्यहरूको फरक मत भएपछि त्यसलाई पनि फेरि हामीले यो लोकतान्त्रिक अभ्यासमा अन्यथा लिने अन्यथा मान्ने कुरा भएन, त्यो हरेक सदस्यको आफ्नो अधिकारको कुरा पनि हो भन्ने ठानेर एकजना मान्य सदस्यको फरक मतका साथ यो बहुमतले यो विधेयकलाई टुङ्गोमा पुर्याएको हो।
सरकारबाट प्रस्तावित कानूनमा सार्वजनिक सेवा प्रसारण संस्था, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्य अनुदानबाट चल्ने व्यवस्था गरिएको थियो। विधेयक पारित हुँदासम्म यो विषयमा के कस्ता निर्णयहरू भएका छन्, यो विषयमा अलि छोटकरीमा भनिदिनुहोस् न।
यहाँ ठिकै कुरा गर्नुभयो, आएका विषयहरू मध्ये यसको चाहिँ कोष कस्तो बन्छ, फण्डको मोडालिटी के हुन्छ भन्ने पनि थियो, तर अब यसमा हामीले चाहिँ धेरै प्रवेश गर्न सक्ने खालको परिस्थिति त बनेन। आधारहरू अनेक थिए, किनभनेदेखि यो चाहिँ फन्डको कारणबाट नै धेरै कुराहरू हुने त हो भन्ने पनि थियो। तसर्थ यो नितान्त चाहिँ तपाईँको यो सरकारको अनुदानमा, सरकारको लगानीमा मात्रै सीमित हुने खालको संरचना भइदियो भनेदेखि यो चाहिँ कम्पिटेन्ट बन्दैन भन्ने कुरामा चाहिँ कुनै विवादै भएन। तसर्थ त्यो सरकारको चाहिँ लगानी, सरकारको अनुदानको विषय त हुने नै भयो, त्यसका अतिरिक्त यसले व्यावसायिक हिसाबले पनि आफूलाई स्थापित गर्न सक्नुपर्छ, अगाडि बढाउने खालको परिस्थिति निर्माण हुनुपर्छ भन्ने पनि चाहिँ तपाईँको परिकल्पना अब यो विधेयकले गरेको छ। तसर्थ मलाई लाग्छ यसले ठिकै ढङ्गले अगाडि बढ्ने खालको परिस्थिति आउला। अब सरकारको चाहिँ आफ्नो अनुदान छ, त्यसैमा सीमित भएर मात्रै चाहिँ अब यो संस्था अगाडि बढ्न हुँदैन, अगाडि बढ्न सक्दैन। यसका निम्ति यसले चाहिँ व्यवसायिक हिसाबले अगाडि बढ्ने तमाम चाहिँ तपाईँको सम्भावनाहरूलाई, बाटाहरूलाई चाहिँ यसले चाहिँ खोलेको छ। यति कुरा चाहिँ अहिले म तपाईँको बिचमा राख्न चाहन्छु।
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। अन्तमा सार्वजनिक प्रसारण संस्था कस्तो हुनुपर्छ, आजको दिनमा यहाँले कसरी बुझ्नु भएको छ र यस्तो संस्थालाई जनउत्तरदायी बनाउन के गर्न सकिन्छ? अघि यहाँले भनेको सन्दर्भमा अब सार्वजनिक प्रसारण संस्थाहरू अब उनीहरूले विज्ञापन लिएको खण्डमा कहीँ न कतैबाट प्रभाव पर्न सक्छ, त्यसकारणले अनुदानमा नै चल्नुपर्छ भन्ने कुराहरू नि कहीँ कतै सुनिन्छन्। अब भोलिका दिनमा कानूनले मूर्त रूप पाइसकेपछि त्यस्ता विषय पनि सम्बोधन होलान् अहिलेको हकमा सार्वजनिक प्रसारण संस्था कस्तो हुनुपर्छ अन्तमा भनिदिनुहोस् न।
मलाई के लाग्छ भनेदेखि यो मामलामा निजीहरू जसरी टिकेका छन् जसरी चाहिँ अगाडि बढेका छन् यो सब हामीले देखिरहेकै छौँ। यसै पनि मुस्किल त छ तर त्यसका बावजुद पनि टिकिरहेकै छन् त्यसमा चाहिँ अझै प्रगति उन्मुख नै छन्। यस्तो अवस्थामा सरकारी सञ्चार ठ्याक्कै त्यही सीमा मात्र सीमाभित्र मात्रै बाँधिएर काम त बन्दैन। केही पर्सेन्टेजहरू केही आधारहरू बनाएर उसले चाहिँ कति बाहिरबाट चाहिँ तपाईँको निर्भर हुने गरी अगाडि बढ्छ कति चाहिँ सरकारसँगको अनुदानको सहयोगको अपेक्षा गर्छ भन्ने हिसाबले एउटा चाहिँ निष्कर्षमा पुगेर अगाडि बढ्ने खालको अवस्था बन्नै पर्छ जस्तो मलाई लाग्छ। अहिले अब संरचना आफै पनि भद्दा भए हुनाले धेरै बुझिलो भए हो प्रविधिको जमाना छ धेरै चाहिँ तपाईँको भद्दा भइरहनु पर्ने आवश्यकता पनि देखिँदैन। तसर्थ अहिलेको प्रविधिलाई भरपूर सदुपयोग गरेर अगाडि बढ्न सक्दाखेरि क्रमशः यसले चाहिँ आफ्नो उद्देश्य प्राप्तिमा सफलता हुन्छ भन्ने मलाई लाग्छ। र म एउटा कुरा तपाईँको बिचमा राखि नै हाल्न चाहन्छु सम्बन्धित सबैको जानकारीका लागि पनि। अब चाहिँ के हुन्छ भनेदेखि नि सरकारसँग सम्बन्धित रहेको सरकारी चाहिँ सञ्चार भनिसके पछाडि अब कहिले काहीँ सरकार पक्षको पनि त्यो अपेक्षा कुनै न कुनै रूपमा प्रकट हुने कि आफ्नो अनुकूल बनोस् सरकार बोलियो भन्न पर्छ भन्ने टाइपका कुराहरू पनि हुन्छ नि। मलाई के लाग्छ भने सरकार बोलियो भन्नुका आयाम त अनेक छन् फरक फरक छन्। बोलियो भन्ने कुरा भन्दा पनि यो चाहिँ तपाईँको सरकारको मातहतमा त्यसको मातहतमा मात्र सीमित हुने कुरा भएन यो त राज्यको अङ्ग बनोस् भन्ने हिसाबले अगाडि बढ्ने कुरा हो। सँगसँगै हजुरको चाहिँ यसमा के छ भनेदेखि यसले त लोकतन्त्रको मर्मलाई बोक्न सकोस् संहिताको
हुन्छ हाम्रो कार्यक्रमको निर्धारित समय
यस्तो खालको संरचना बनोस् भन्ने अहिले जुन खालको चाहना अपेक्षा छ त्यो अपेक्षालाई परिपूर्ति गर्ने गरी यो अगाडि बढ्न पर्छ। तसर्थ सरकार पक्ष पनि धेरै चिन्तित हुनुपर्ने कुरा भएन। यो संस्था एउटा आफ्नो उद्देश्यमा ठिक ढङ्गले अहिलेको आवश्यकतालाई परिपूर्ति गर्ने गरी आम जनताको चाहनालाई एक्का राखेर अगाडि बढ्नेछ यो विश्वास दिएको कुरा म तपाईँ र तपाईँलाई सुनिरहनुभएका तमाम श्रोताहरूलाई यो अनुरोध गर्न चाहन्छु।
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद, नमस्कार।
आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले सार्वजनिक प्रसारण विधेयकमाथि केन्द्रित भएर शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्य एवं विधेयक सम्बन्धमा गठित उपसमितिका संयोजक छविलाल विश्वकर्मासँग कुराकानी गर्यौं। आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।